यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा विघटनपछि थपिएका मन्त्री परिषद सदस्यहरूलाई मुद्दाको किनारा नलागेसम्म काम नगर्न नगराउन सर्वोच्च अदालतको अन्तरिम आदेश। सरकारले अनेकौं अप्ठ्यारोको सामना गर्दै देशलाई विकास र सुशासनतर्फ अघि बढ़ाइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपालमा आज थप 4522 जनामा कोरोना भाइरसको संक्रमण। 4954 जना संक्रमण मुक्त। संक्रमण मुक्त हुने दर 90.2% पुग्यो। संक्रमित 41 जनाको मृत्यु। र भारतले एकै दिन 80 लाख मानिसलाई कोरोना भाइरस विरूद्धको खोप लगायो। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछि थपिएको मन्त्री परिषद सदस्यहरूलाई मुद्दाको किनारा नलागेसम्म कामकाज नगर्न नगराउन अन्तरिम आदेश दिएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको आजको संयुक्त इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि दुई पटक विस्तार गर्नुभएको मन्त्री परिषदमा उप प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म कामकाज गर्न रोक लगाउने आदेश दिएको हो। प्रधानमन्त्रीले गत जेठ 8 गते प्रतिनिधि सभा विघटनपछि जेठ 21 र 27 पुनः गठन गरी जनता समाजवादी पार्टीका 11 सहित 20 मन्त्री नियुक्त गर्नुभएको थियो। अधिवक्ता बालकृष्ण नेउपाने र अधिवक्ता वीरेन्द्र प्रसाद शाहले अलग अलग रूपमा राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। आजै कर्णाली प्रदेशसभामा फ्लोर क्रश गर्ने सांसदलाई पुनर्बहाली गर्ने आदेश विरूद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको पुनरावलोकन निवेदन भ्याकेटमा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाउन आदेश दिएको छ। न्यायाधीशद्वय डाक्टर आनन्द मोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्न अस्वीकार गर्दै सो आदेश दिएको हो। नेकपा एमाले प्रदेशसभा सदस्यहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर बहादुर थापा माथिको कार्यवाहीलाई न्यायाधीश प्रकाश मान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश मार्फत बदर गरिदिएको थियो। सो आदेश खारेज गर्न माग गर्दै एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुनरावलोकन निवेदन दिनुभएको थियो। एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने केन्द्रीय कमिटिले निर्णय गरेर 10 राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरेको र सो समिति नै एमालेको आधिकारिक कार्यकारी कमिटि भएको जिकिर गर्नुहुँदै कार्यवाहीलाई मान्यता दिन माग गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झूठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढ़ाइरहेको बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारबाटै झापाको गौरदह नगरपालिका 6 स्थित डोरामारी माध्यमिक विद्यालय भवनको आज भर्चुअल रूपमा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले पछिल्ला 3 वर्षमा मुलुकले आर्थिक समृद्धि र विकास निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो। मुलुकलाई ताजा जनादेशमा जान नदिने र पार्टीभित्रैबाट भाँजो हाल्ने प्रयास विरूद्ध लडेर पनि सरकार समृद्धिका लक्ष्यमा प्रतिबद्ध भएको स्पष्ट गर्नुभयो। आज देशभर कोरोना भाइरसबाट 4522 जना संक्रमित भएका छन्। 12204 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 3703 जना तथा 4709 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 819 जना गरी जम्मा 4522 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरबाट गएको 24 घण्टामा 4954 जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्। यो सँगै कोरोना संक्रमणबाट अहिलेसम्म 5,64,882 जना निको भएका छन्। आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुनेको दर 90.2% रहेको मन्त्रालयले जनाएको छ। देशभरि आज कोरोना संक्रमणबाट 41 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 8,813 पुगेको मन्त्रालयले जनाएको छ। ललितपुर महानगरपालिकाका 2500 व्यक्तिलाई भोलि दोस्रो मात्राको कोविशील्ड खोप लगाइने भएको छ। कार्यालयले पहिलो मात्राको कोविशील्ड खोप लगाएका मध्ये 77 वर्ष उमेरमाथिका 2220 जना तथा सम्बन्धित ओडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेवक 280 जनालाई बिहान 10 देखि अपरान्ह 4 बजेसम्म खोप लगाइने जनाएको छ। लगनखेलको पशु सेवा केन्द्र, पाटन हाई स्कूल, महानगरपालिका प्रांगण, धापाखेल स्वास्थ्य चौकी, सुनाकोठी स्थित बालकुमारी विद्यालय, खोकना, बुङमती क्षेत्र अन्तर्गत कार्यविनायक विद्यालय तथा हरिसिद्धि र सैबु स्वास्थ्य चौकीमा खोप लगाउन आउने व्यक्तिले पहिलो मात्रा लगाएको पत्रका साथै उमेर खुलेको कागज समेत अनिवार्य ल्याउनु पर्ने सूचनामा जनाइएको छ। बाढ़ी पहिरोका कारण देशमा वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ। यस वर्ष पनि मनसून शुरू भएसँगै लगातार परेको पानीका कारण विभिन्न जिल्लामा बाढ़ी पहिरोले क्षति पुर्याएको छ। बाढ़ी पहिरोबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न प्रदेश नम्बर 2 सरकारले पूर्व तयारी शुरू गरेको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
प्रत्येक वर्ष वर्षाको समयमा आउने बाढ़ी, नदी कटान तथा डुबानबाट प्रदेश दुईका जिल्लाहरू नराम्रोसँग प्रभावित हुने गरेको छ। बाढ़ी तथा डुबानबाट वर्षेनी रूपमा दर्जनौ प्रदेशवासीको मृत्यु हुनुका साथै करोड़ौं मूल्यको धनमाल क्षति हुने गरेको छ। यस्तो अवस्थामा अत्यधिक जोखिमयुक्त क्षेत्रको रूपमा रहेको प्रदेश दुईका जनतालाई सम्भावित जोखिमबाट जोगाउन प्रदेश सरकारले कस्तो तयारी गरेको छ भन्ने जिज्ञासामा प्रदेश दुईका आन्तरिक मामला तथा कानून मंत्री ज्ञानेन्द्र कुमार यादव।
बाढ़ीले गर्दाखेरि प्रदेश नम्बर 2 प्रत्येक साल ठूलै जनधनको क्षति हुन्छ। यसलाई ध्यानमा राखेर रा, हामी लङ टर्म रणनीति कार्ययोजना नै बनाएका छौँ। विपद व्यवस्थापन सम्बन्धी खोज र तलाशको लागि दक्ष जनशक्ति निर्माण गरेर अगाडि बढ़िरहेका छौँ। संयुक्त सुरक्षा कर्मीहरूको तालिमहरू चलिरहेछ भने पूर्व तयारीको लागि पनि हामीहरू काम गरिरहेछौ।
बाढ़ी कटान तथा डुबानमा परेका जनतालाई उद्धार राहतमा खटिने सशस्त्र प्रहरीले कस्तो तयारी गरेको छ भन्ने जिज्ञासामा प्रदेश दुईको सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतम।
नम्बर 2 प्रदेशका 8 जिल्लाहरूमा हामीले सशस्त्र प्रहरी बलको एकल रूपमा बाढ़ी, डुबान, कटानबाट हुन सक्ने क्षति र उद्धारको लागि ट्रेनिङ सञ्चालन गर्यौं। पछाडि 8 जिल्लामा हामीले अन्य निकाय, नेपाली सेना, नेपाल प्रहरीसँग संयुक्त अभ्यास पनि 8 जिल्लामा गरी हामी अब कुनै पनि चुनौतीलाई समाधान गर्न तयार भएको अवस्थामा छौँ।
बाढ़ी तथा डुबान पछि आउने जोखिमबाट पनि धेरै जनताको ज्यान जाने गरेको छ। बाढ़ी पछि हुने जोखिमलाई कम गर्न प्रदेश सरकारको तयारी कस्तो छ? पुनः मन्त्री यादव।
बाढ़ी आइसकेपछि विभिन्न किसिमका महामारी आउन सक्ने सम्भावना हुन्छ। त्यसका लागि चाहिँ सामाजिक विकास मन्त्रालयसँग हामी कोर्डिनेसन गरेर त्यसको लागि स्वास्थ्य निकायहरूलाई अलर्ट रहनको लागि हामी चाहिँ निर्देशन दिइसकेका छौँ। बाढ़ीबाट हुने हरेक किसिमको क्षति न्यूनीकरण गर्नको लागि प्रदेश सरकारले पूर्व तयारी अनुसार अगाडि बढ़िरहेको।
प्राकृतिक विपत्तिको सामना गर्न तथा विपत्तिमा परेका आम जनतालाई उद्धार, राहत तथा पुनर्स्थापनाको काम गर्नका लागि तीन तहका सरकारका बीचमा अधिकतम सहकार्य गर्न आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रात
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्ष 2078-79 बजेटमाथि छलफल शुरू भएको छ। बजेटमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले विगतका जस्तो असारी विकास प्रवृत्ति रोक्ने गरी बजेट तथा योजना बाँडफाँडको व्यवस्था गरिनुपर्नेमा जोड़ दिनुभएको छ। बैठकमा सत्ता पक्षका प्रदेशसभा सदस्यहरूले बजेटको समर्थन गर्नुभएको थियो भने विपक्षी प्रदेशसभा सदस्यहरूले बजेट परम्परागत रूपमा आएको बजेट कार्यान्वयन पक्ष चुनौतीपूर्ण देखिएको बताउनुभयो। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मंत्री प्रकाश बहादुर शाहले असार 1 गते आर्थिक वर्ष 2078-79 बजेट प्रदेशसभामा पेश गर्नुभएको थियो। महाकाली नगरपालिका 4 बंगा बगड़को लास्कु खोलामा ह्युम पाइप भित्र अड्किएर आज 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ब्यास गाउँपालिका 4 घर भई हाल खलंगा बस्दै आएका 17 वर्षीय प्रकाश खत्री र दुहु गाउँपालिका 4 ब्रह्मदेव घर भई खलंगा आर्मी गेट नजिकै बस्दै आएका 12 वर्षीय रमित कुंवर रहेका छन्। महाकाली लोक मार्ग दारचुला तिंकर सड़क अन्तर्गत निर्माणाधीन लास्कु खोलाको मोटरेबल पुल भित्र राखिएका ह्युम पाइप भित्र उनीहरू बगेर अड्किएको प्रहरीले जनाएको छ। निरन्तर वर्षाका कारण निर्माणाधीन पुलभित्र सो पाइप राखेर नदी खुलाइएको थियो। नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर 3 स्थित होङसी गेट नजिकै डुम्रे खोलाको बाँधमा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बजाङ बेहुलीकोटका 21 वर्षीय लक्ष्मण बोहरा छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक मधुसूदन सिंहले डुम्रे खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बोहराको आज शव भेटिएको जनाएको छ। सिराहामा बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लहान गाउँपालिका 9 गोठ टोलका 50 वर्षीय जोगिन्द्र शाह र भगवानपुर गाउँपालिका 5 लालपुरका 45 वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ। बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका 3 रातमाटामा ट्र्याक्टर सड़कबाट करिब 20 मिटर तल खस्ता घाइते भएका बागलुङ नगरपालिका 12का 18 वर्षीय टीका भेटवालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कोरोनाका कारण व्यापार व्यवसाय खस्किएपछि गाउँ फर्केका भोजपुरका युवाहरूले व्यवसाय कृषि गरेर राम्रो आमदानी गरिरहेका छन्। स्थानीय स्तरमा उत्पादन भएका वस्तुको उचित मूल्य निर्धारण, बजारीकरण, कर छूट, अनुदान जस्ता कार्यक्रममा सरकारले ध्यान दिन सके युवाहरूलाई गाउँमै रोजगारी सृजना गर्न सकिने युवाहरूको भनाइ छ। भोजपुरबाट संवाददाता निरोज कोइरालाको रिपोर्ट।
लकडाउनले व्यापार सुस्ताएपछि गाउँ फर्किनुभएका युवा उद्यमी फविन्द्र प्रधानले अहिले 43 रोपनीमा व्यावसायिक अकबरे खोर्सानी खेती लगाउनु भएको छ। खोर्सानी खेतीबाट गत वर्ष 10 लाख बराबरको आमदानी गर्नुभएका प्रधानले यो वर्ष पनि 30 देखि 40 लाख बराबरको खोर्सानी खेतीबाट आमदानी लिने लक्ष्य राख्नु भएको छ। फविन्द्र जस्ता व्यापार व्यवसाय गुमाएका र विदेशबाट फर्किएका युवाका लागि व्यावसायिक कृषि उत्तम विकल्प रहेको युवा अगुवा हेमराज दाहाल बताउनुहुन्छ।
यसलाई अझै व्यावसायिक बनाउनको लागि यसलाई व्यवस्थापन गर्ने कुराहरूमा अलि बढी ध्यान दिने हो भने गाउँमै युवाहरूले रोजगारी पाउने र यसलाई व्यावसायिक ढंगले अगाडि बढाउने सम्भावना देखिन्छ।
कृषिमा लाग्दा प्रशस्त सम्भावना भेटिए पनि रोगको प्रकोप, खेतीमा देखिने समस्या, बाली नष्ट हुने जस्ता सम्भावित समस्याले कृषकहरू मारमा पर्ने गरेको कृषक कृष्ण कुमारी प्रधान बताउनुहुन्छ।
गर्दा नहुने भन्ने चाहिँ होइन रहेछ, तर अलिकति यो ठुल्ठुलो बोट भएपछि रोग लागेर मर्ने भएको भएर यसको औषधिहरू जुन रोग लागेको हो नि त्यसको ठ्याक्कै औषधि
उचित बजारीकरण, उचित मूल्य दर, ढुवानीमा सहुलियत, कर छूट, सिपमूलक कार्यक्रम र कच्चा पदार्थको आयातमा छूट र अनुदान नहुँदा भने कृषिमा उत्साहित बनेका युवा पुस्तालाई हतोत्साहित बनाएको छ। रेडियो नेपालका लागि भोजपुरबाट निरोज कोइराला।
विपक्षी गठबन्धनमा रहेका 5 दलका नेताहरूले संविधान, लोकतन्त्र र राष्ट्रिय हितको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ। 5 दलका नेताहरूद्वारा आज जारी संयुक्त विज्ञप्तिमा कोरोना महामारी तथा बाढ़ी पहिरो र डुबानको विपत्तिबाट जनताको सुरक्षा, उद्धार तथा पुनर्स्थापना तथा जनअपेक्षा एवं आवश्यकता पूर्तिका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने उल्लेख छ। संयुक्त विज्ञप्ति जारी गर्दै कंग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरू नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको बताउनु भएको छ। हिमाली क्षेत्रका वातावरण, वन्यजन्तु अध्ययन तथा संरक्षणमा संलग्न रिन्जिन फुन्चोक लामाले रोलेक्स कन्जर्भेशन अवार्ड 2021 प्राप्त गर्नुभएको छ। उच्च हिमाली क्षेत्रमा मात्र पाइने हिउँचितुवा, ब्वाँसो, कालो भालु, जंगली चौरी लगायत जनावर तथा वातावरण संरक्षणमा समुदायमा आधारित भएर अतुलनीय योगदान पुर्याए बापत उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो। वातावरण तथा वन्यजन्तु संरक्षणको अभियन्ता लामाले गत वर्ष विश्व वन्यजन्तु कोषद्वारा स्थापित नेपाल कन्जर्भेशन अवार्ड प्राप्त गर्नुभएको थियो। 4 दशकदेखि संरक्षण र मौलिक रोजगारी वृद्धिमा योगदान गर्ने विश्वभरका उत्कृष्ट व्यक्तित्व छनौटमा नेपालका तर्फबाट लामा सहित विभिन्न देशका अन्य छनौटमा पर्नुभएको रोलेक्सद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतले कोरोना विरूद्धको खोप अभियानमा नयाँ नीति लागू गरेसँगै पहिलो दिन 80 लाख मानिसलाई खोप लगाएर विश्वमै एकै दिन धेरै खोप लगाउने पहिलो राष्ट्र बनेको छ। सो नीति अन्तर्गत केन्द्र सरकारले खोप उत्पादकहरूसँग सीधै खोप खरिद गरी राज्य सरकारलाई बाँडिनेछ। भारत कोरोना विरूद्ध धेरै खोप उत्पादन गर्ने राष्ट्रमा परे पनि आफ्नै मुलुकको खोप अभियानमा भने सुस्त देखिएको छ। अहिलेसम्म भारतले खोप लगाउन योग्य व्यक्तिहरूको 60% पनि पूर्ण खोप दिन सकेको छैन। खोप अभियानलाई प्रभावकारी बनाउन प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई निशुल्क खोप लगाउने घोषणा गरिसक्नु भएको छ। विश्व स्वास्थ्य संगठनले सहायतामा खोप पाइरहेका गरीब राष्ट्रहरूमा खोप सकिँदै जाँदा कोरोना विरूद्धको खोप अभियान नै प्रभावित हुने अवस्था आएको बताएको छ। विश्व स्वास्थ्य संगठनका सल्लाहकार डाक्टर ब्रुस एल वार्डले कोभ्याक्स कार्यक्रमबाट विश्वका 131 विपन्न राष्ट्रलाई 9 करोड़ मात्रा खोप प्रदान गरिएको बताउनुभयो। तर उहाँले संक्रमण रोक्न त्यति मात्रा पर्याप्त नभएको पनि प्रष्ट पार्नुभयो। अफ्रिकाका कतिपय राष्ट्रमा संक्रमणको तेस्रो लहर फैलिएकोले खोप अभाव हुँदै आएको छ। अस्ट्रेलियाका स्वास्थ्यकर्मीहरूले कोरोना भाइरस विरूद्धको एस्ट्राजेनेका खोप लगाउन नाम लेखाएकाहरूले धमाधम नाम हटाउन थालेका बताएका छन्। सरकारले एक निर्देशिका जारी गरी एस्ट्राजेनेका खोपले विरलै हुने रगत जम्ने समस्याले गर्दा 60 वर्ष माथिकालाई मात्र खोप लिन सिफारिश गरेपछि धेरै मानिसहरूले सो खोप नलगाउने निर्णय गरेका हुन्। 60 वर्ष मुनिकालाई भने पी फाइजरको खोप लगाउन भनिएकोमा सो खोपको अभावले गर्दा खोप कार्यक्रम प्रभावित भएको छ। दक्षिण कोरियाली कम्पनी एसके बायोसाइन्सले विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्ने गरी काम शुरू गरेको छ। एसके बायोसाइन्सले उत्तर ग्योङसाङ प्रान्तको एन्डोङमा अवस्थित खोप कारखाना एल हाउसमा कारखाना र उत्पादन केन्द्रहरू विस्तार गर्न लगानी गर्न ग्योङबुक प्रान्त र एन्डोङ सिटीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। एसके बायोसाइन्सले बढ़दो खोप उत्पादनका साथ कोरियाली घरेलु बजारमा आफ्नो प्रमुख स्थानलाई सुदृढ पार्न र विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्न आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको छ। खोपहरूको बढ़दो मागलाई ध्यानमा राख्दै खोपहरूको लागि उच्च प्रविधिको सुविधा विस्तार गर्न र कारखानाहरूका लागि थप केन्द्रहरू सुरक्षित राख्न एसके बायोसाइन्सले सन् 2024 लगभग 1,50,00,000,000 वन लगानी गर्नेछ। साथै एल हाउसले यो लगानीमा उत्पादन सुविधाहरू विस्तार गर्नेछ। एल हाउसले कोशिका परीक्षण, जीवाणु परीक्षण, अनुवंशिक पुनः संयोजन र प्रोटीन बाइन्डिङ जस्ता नवीनतम सेवा तथा खोप उत्पादन सुविधाहरू र एमआरएनए र पछिल्लो पुस्ताको भाइरल भेक्टरहरूका लागि नयाँ सुविधाहरू स्थापना गर्नेछन्। विश्वभर कोरोना संक्रमणबाट 38,73,250 जनाको मृत्यु भएको तथ्याङ्क छ भने कोरोना संक्रमितको संख्या 17,87,88,247 पुगेको छ।
गैर आवासीय नेपाली संघ एनआरएनए संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन आईओएम बीच आपसी सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा संघका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डाक्टर बद्री केसीले हस्ताक्षर गर्नुभएको हो। समझदारी पत्रमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको स्वैच्छिक फिर्ती, उनीहरूका लागि दिगो पुनः एकीकरण कार्यक्रम, सुरक्षित आप्रवासन सहित आर्थिक तथा मानवीय विकासका लागि सहकार्य गर्ने उल्लेख छ। यस्तै कोविड-19 कारण प्रभावित विभिन्न गन्तव्य मुलुकबाट स्वदेश फर्कनु परेका नेपाली श्रमिकका लागि स्वरोजगारीका अवसर, क्षमता वृद्धि, उद्यमशीलता लगायतका क्षेत्रमा सहकार्य गर्ने, आप्रवासन सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा लक्ष्य प्राप्तिमा नेपाल सरकारसँग सहकार्य गर्ने लगायतका विषयमा सहमति भएको जनाइएको छ। बहुमूल्य जड़ीबुटीको रूपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती शुरू गरिएको छ। जिल्लाको जलजला गाउँपालिकाको सालिजा र बनैमामा वर्षदेखि व्यावसायिक रूपमा खेती गर्न शुरू गरिएको हो। महत्वपूर्ण जड़ीबुटीको रूपमा चिनिने सतुवाबाट प्रशस्त आमदानी गर्ने उद्देश्यले पर्वतका झण्डै 50 बढी किसानले व्यावसायिक खेती शुरू गरेका हुन्। अहिले बजारमा सतुवा प्रति किलो हरियोमा 6,000 रूपियाँदेखि सुकेको 15,000 रूपियाँसम्ममा बिक्री गर्न सकिने कृषक टकमाया फगामीले जानकारी दिनुभयो। कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाको मगद्यूदेखि मनाङ जिल्लाको पिसाङ जोड्ने सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन शुरू गर्ने भएको छ। गाउँपालिकाले सोमबार गाउँसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2078-79 नीति तथा कार्यक्रममा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ। सो सुरुङ मार्ग आयोजनाको कार्यान्वयनका लागि संघीय सरकार र प्रदेश सरकार सहित अन्य लगानीकर्तालाई आह्वान गरिने गाउँपालिका अध्यक्ष वेद बहादुर गुरुङले जानकारी दिनुभयो। लगातार 5 दिनमा झण्डै 200 अङ्कले घटेको शेयर बजार सूचक मंगलबार भने करिब 80 अङ्कले उकालो लागेको छ। झण्डै एक साता लगातार ओह्रालो लागेको शेयर बजार पाँच दिनमा गुमेको सूचकको आधा हिस्सा मंगलबार एकै दिनमा फिर्ता भएको छ। मंगलबार नेप्से 79.43 अंकले बढेर 2913 बिन्दुमा पुगेको छ।
अब खेल समाचार।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुतारीले सेप्टेम्बरमा हुने साफ च्याम्पियनशीपका लागि 50 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्। प्रशिक्षक अल मुतारीले विश्वकप तथा एसियन कप छनौटको दोस्रो चरणमा बोलाइएका 32 खेलाड़ीका केही खेलाड़ी थप्दै टोली घोषणा गरेका हुन्। टोलीले अर्को बिहिबारदेखि प्रशिक्षण शुरू गर्नेछ। प्रशिक्षण खेलाड़ीलाई दुई समूहमा विभाजन गरेर दुई सेसनमा हुनेछ। एक बिहान 10 बजे र अर्को सेसन अपरान्ह 4 बजेपछि शुरू हुने एन्फाले जनाएको छ। साफ च्याम्पियनशीप 14-25 सेप्टेम्बरसम्म बंगलादेशमा हुने कार्यक्रम रहेको छ। यसपटक टोलीमा 6 गोलरक्षक रहेका छन्। गोलरक्षक विकेश कुथु र विशाल श्रेष्ठ टोलीमा पुनरागमन गर्दा अर्पण कार्की पनि प्रारम्भिक टोलीमा समेटिएका छन्। विश्वकप छनौटका लागि टोलीमा रहेका किरण चिङजुम, विशाल सुनवार र दीप कार्की नियमित छन्। प्रशिक्षक अल मुतारीले नेपाल सुपर लीगको प्रदर्शनलाई आधार मान्दै खेलाड़ी थप गरेका हुन्। युवा डिफेन्डर रणदीप पौडेल र नीरज बस्नेतसँगै मिडफिल्डर डोना थापा, गौरव बुढाथोकी, राजन गुरूङ, प्रेजेन तामाङ, राजीव लोपचन र सुधीर राई पहिलो पटक सिनियर टोलीको क्याम्पमा परेका छन्। विंगर प्रकाश बुढाथोकीले झण्डै 4 वर्षपछि सिनियर टोलीमा पुनरागमन गर्ने अवसर पाएका छन्। एनएसएलमा चोटका कारण पछिल्लो पटक टोलीमा नपरेका त्रिदेव गुरुङ, तेज तामाङ, जर्ज प्रिन्स कार्की लगायत खेलाड़ी पनि टोलीमा छन्। त्यस्तै सुजल श्रेष्ठले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षण मंगलबारबाट शुरू भएको छ। कीर्तिपुर स्थित टियु मैदानमा मंगलबारबाट नेपाली टीमले प्रशिक्षण शुरू गरेको हो। खेलाड़ी र अफिसियलको कोरोना परीक्षणपछि नेपाली टोलीले तयारी शुरू गरेको हो। मुख्य प्रशिक्षक डेभ वाडमोरको नेतृत्वमा टीमले तयारी थालेको हो। स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत स्कटल्याण्ड र नाभिभियासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी शुरू गरेको हो। सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको छ। क्यानले बन्द प्रशिक्षणका लागि 20 खेलाड़ीलाई बोलाएको थियो। लीग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमन र अमेरिकासँग 4 खेल खेलिसकेको छ। लीगमा नेपालले 4 खेलमा 4 अङ्क जोडेको छ। नेपाल 6 स्थानमा रहेको छ। ओमन 10 खेलमा 16 अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ। 12 खेलमा 12 अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ। लीग 2 अन्तर्गत नै ओमनमा तय भएको नेपाल ओमन र अमेरिका बीचको सिरिज भने स्थगित भएको थियो।
अब मौसम। हाल देशभर आंशिकदेखि सामान्य बदलिरही प्रदेश नम्बर 1-2 बागमती गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी 24 घण्टामा देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम तथा आज राति प्रदेश नम्बर 1-2 बागमती लुम्बिनी र सुदूरपश्चिम एवं भोलि प्रदेश नम्बर 1 बागमती गण्डकी र लुम्बिनीका 1-2 स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 1.7 मिलिमिटर, काठमाण्डौको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा फाटफुट, पोखराको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा फाटफुट, वीरेन्द्रनगरको अधिकतम 32.8 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस र दिपालको अधिकतम 35.2 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभा विघटनपछि थपिएका मन्त्री परिषद सदस्यहरूलाई मुद्दाको किनारा नलागेसम्म काम नगर्न नगराउन सर्वोच्च अदालतको अन्तरिम आदेश। सरकारले अनेकौं अप्ठ्यारोको सामना गर्दै देशलाई विकास र सुशासनतर्फ अघि बढ़ाइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेपालमा आज थप 4,522 जनामा कोरोना भाइरसको संक्रमण, 4,954 जना संक्रमण मुक्त हुने दर 90.2% पुग्यो। संक्रमित 41 जनाको मृत्यु र भारतले एकै दिन 80 लाख मानिसलाई कोरोना भाइरस विरूद्धको खोप लगायो। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।